تو آئیے دیکھتے ہیں نماز جنازہ کے مسائل. نماز جنازہ پڑھنے کی فضیلت کیا ہے, کیا فائدہ ہوتا ہے نماز جنازہ پڑھنے کا؟ حضرت ابو ہریرہ کہتے ہیں کہ رسول اللہ نے فرمایا, جو شخص جنازے میں شامل ہو اور نماز جنازہ پڑھے اسے ایک قیرات قاف سے ہوتا ہے, قیرات ثواب ملتا ہے, اور جو شخص میت دفن کرنے تک موجود رہے اسے دو قیرات کا ثواب ملتا ہے. صحابہ کرام نے کہا اللہ کے نبی, قیراتان یعنی دو قیرات سے کیا مراد ہے؟ تو فرمایا دو قیرات ثواب میں دو پہاڑوں کے برابر ہوتے ہیں. یہ بخاری کی روایت ہے. دیکھیے ہمارے پاس کتنی کمیاں ہیں نیکیوں کی. ہم جیسے لگتا ہے جیسے بڑے ساہوکار بنے ہوئے ہیں کہ بہت نیکیاں ہیں, بڑی بڑی نیکیاں چھوڑتے ہیں. اب کسی کے نماز جنازہ میں شامل ہونا کوئی مشکل ہے؟ جو مرد مسجدوں میں جاتے ہیں, ہر مسجد میں جب بھی کوئی جنازے کی آتی ہے تو ساتھ پڑھ کے اجر لے لیتے ہیں نا. تو اگر مثال ہے کہ آپ کو پتہ چل جائے کہ شہر میں کسی کی ڈیتھ ہوئی ہے, اور اگر آپ فارغ ہیں, مرد گھروں میں بیٹھے رہتے ہیں, بعض دفعہ سگریٹ پیتے رہتے ہیں, ٹی وی دیکھتے رہتے ہیں, سیاست پہ تبصرے اور جو کچھ بھی ہے, لیکن نیکیوں کے موقع چھوڑتے ہیں. اگر صبح اٹھتے کسی کی نیکی پہ نظر ہے تو سوچے اچھا آج میں دو قیرات نیکیاں لے سکتا ہوں, پتہ کریں شہر میں کسی مسجد میں کوئی فوت تو نہیں ہوا, کوئی دور پارک ہے کسی جاننے والے کا دیکھیں, ایسی میرے والے جگہ بھی ضرور موجود ہوں گی کہ جہاں سے پتہ چلتا ہے کہ کون کون آج فوت ہوئے, تو کہیں کو مسلمان فوت ہو تو اجر لینے کی نیت سے جایا جا سکتا ہے. پھر اسی طرح نماز جنازہ کیسے پڑھیں؟ تو نماز جنازہ میں صرف قیام ہے, یعنی نہ اس میں رکوعت ہے, نہ سجدہ ہے, اور نہ کچھ, صرف کھڑے ہوں گے. چار تکبیریں ہیں, نہ رکوع اور نہ سجدہ. اور اسی طرح سے غائبانہ نماز جنازہ پڑھنی جائز ہے, اس کے کچھ سرکمسٹانسز ہیں. حدیث دیکھ لیجئے حضرت ابو ہریرہ سے, نبی صلی اللہ علیہ وسلم نے لوگوں کو نجاشی کی موت کی خبر اسی روز پہنچا دی جس روز وہ فوت ہوا, ٹھیک ہے, حبشہ میں فوت ہوئے. رسول اللہ صلی اللہ علیہ وسلم صحابہ کے ساتھ جنازہ گاہ میں تشریف لے گئے, ان کی صف بنائی اور چار تکبیریں کہہ کر نماز جنازہ پڑھائی. یہ بخاری اور مسلم کی روایت ہے. اب آپ دیکھیے کہ وہ دوسرے ملک میں تھے, مسلمان تھے. اب اس پہ تھوڑا سا کنٹراڈکشن ہے. اب اس پہ دو باتیں سمجھ لیجئے. غائبانہ نماز جنازہ کا کیا حکم ہے؟ آج کل ہوتا ہے کہ مثال ہے کوئی پاکستان میں فوت ہوا اور بڑا لیڈر تھا, کوئی سیاسی لیڈر ہے خاص طور پہ, تو ہر جگہ پھر اس کی نماز جنازے ہوتی ہیں. بعض علماء تو کہتے ہیں کہ نجاشی کی ہوئی تھی تو اس کا انتقال کی جا سکتی ہے, لیکن جو زیادہ ساؤنڈ رائے ہے نا وہ کیا ہے کہ نجاشی کی نماز جنازہ اللہ کے نبی نے کیوں پڑھی؟ کیونکہ وہ حبشہ میں تھا, کرسچینز کے بیچ میں رہتا تھا, وہاں کوئی مسلمان نہیں تھا, اور اس کی جنازے کی نماز وہاں نہیں پڑھی گئی ہوگی. تو جس صورت میں کہ مسلمانوں میں سے کوئی مسلمان اگر ایسی جگہ فوت ہو جہاں خدشہ ہو یا ڈر ہو کہ اس کی جنازے کی نماز نہیں پڑھی گئی, تو پھر دوسری جگہ کے مسلمان پڑھیں گے, ٹھیک ہے. لیکن جس مسلمان کی اپنے ملک میں اپنی جگہ پہ ان پرسن نماز جنازہ ہو جائے تو پھر اس کی پڑھنے کی ضرورت نہیں. اس کے لیے کیا کریں؟ اللہم اغفر لہ وارحم ہوا فیہ وافن ہو, بھلا کیوں؟ دیکھیے میں نے آپ کو پیچھے بھی ذکر کیا تھا کہ یہ زندگی میں میں آپ سے کہتی ہوں آپ میرے لیے دعا کریں. ہم زندوں کے لیے دعا کرتے ہیں نا, آپ میری دعا کریں, تو آپ میرے لیے دعا کرتی ہیں جب بھی دل چاہے گا کہیں بھی. مرنے کے بعد کی دعا جو ہے نا اس کو نماز جنازہ کہتے ہیں. آپ نماز جنازہ کا بھی طریقہ دیکھیں گے, اس کی روح جو ہے وہ میت کی دعا ہے, تو ضروری بات تھوڑی ہے کہ آپ اس کے لیے جنازے کے طور پہ کھڑے ہو کے وہ دعا مانگے. اور بعض دفعہ نماز جنازہ کا شوق اور دھوم دھام بہت ہوتی ہے, ود ان چار پانچ منٹ ختم بھی ہو جاتی ہے. صحیح طریقے سلیقے سے ایک دفعہ بھی دعا نہیں مانگی ہوتی, تو یہ بات سمجھ لیجئے کہ کوئی پردیس میں ہے, کوئی دور ہے, کہیں بھی ہے, اگر اس کا نماز جنازہ آپ نہیں بھی پڑھ پائے تو اس کے لیے بخشش کی دعا تو آپ ہمیشہ کر سکتے ہیں. اس کے اوپر کوشش کریں, جتنے زیادہ دعا دل سے مانگیں گے اللہ تعالیٰ اتنا اس کا اجر اس کو دے گا. پھر پڑھنی کیسے؟ پہلی تکبیر کے بعد سورہ فاتحہ پڑھنی مسنون ہے, یعنی اللہ اکبر امام صاحب کرتے ہیں, سب کھڑے ہوں گے, اور اس میں کیونکہ ڈیڈ باڈی سامنے ہوتی ہے تو سجدہ کر بھی نہیں سکتے نا, تو امام صاحب کھڑے ہوں گے تو اس کے بعد اللہ اکبر کریں گے آپ بھی کر کے, اس کے بعد تھوڑی دیر خاموشی ہوتی ہے تو اس میں آپ لوگ پیچھے سورہ فاتحہ پڑھیں گے. عبداللہ بن عباس سے روایت ہے کہ اللہ کے نبی نے نماز جنازہ میں سورہ فاتحہ پڑھی. اسے ترمذی, ابو داؤد اور ابن ماجہ نے روایت کیا, ٹھیک ہے. حضرت طلحہ بن عبداللہ بن عوف فرماتے ہیں کہ میں نے عبداللہ بن عباس کے پیچھے نماز جنازہ پڑھی تو انہوں نے اس میں سورہ فاتحہ پڑھی اور فرمایا جان لو کہ یہ سنت ہے. بخاری کی روایت ہے, ٹھیک ہے. اب اس کے بعد دوسری تکبیر کیا ہوگی؟ سورہ فاتحہ پڑھیں گے, پھر دوسری تکبیر کے بعد درود شریف پڑھیں گے, تیسری تکبیر کے بعد دعا کریں گے میت کے لیے، اور چوتھی تکبیر کے بعد سلام پھیرنا ہوگا، ٹھیک ہے؟ پھر نماز جنازہ میں آہستہ یا بلند آواز سے قرأت کرنا دونوں طرح جائز ہے۔ بعض مسجدوں میں آپ دیکھتے ہیں کہ امام صاحب اونچی پڑھاتے ہیں، بلکہ اور زیادہ اچھا لگتا ہے کہ سب اس دعا میں آمین کہتے ہیں۔ بعض خاموشی سے پڑھاتے ہیں، جیسے حرم میں اونچی آواز سے نہیں پڑھاتے، صرف اللہ اکبر کی آواز آتی ہے۔ دونوں طرح سے اجازت ہے۔ اب اگر امام صاحب صرف فاتحہ پڑھ رہے تھے، آپ بھی پڑھ چکے، اب یہ فارغ ہیں، تو کیا کریں؟ تو اگلا مسئلہ بھی سمجھ لیں کہ صرف فاتحہ کے بعد اگر موقع مل جائے تو قرآن پاک کی کوئی دوسری سورت بھی پڑھ سکتے ہیں۔ اب یہ ساری باتوں کو ملائیں تو ایک حدیث میں ہمیں یہ بات ملتی ہے، حضرت طلحہ بن عبداللہ سے، کہتے ہیں کہ میں نے عبداللہ بن عباس کے پیچھے نماز ادا کی، انہوں نے سورت فاتحہ کے بعد ایک دوسری سورت اونچی آواز میں پڑھی جو ہم نے سنی۔ جب عبداللہ بن عباس فارغ ہو گئے تو میں نے ان کو ہاتھ سے پکڑا۔ یہاں سے دیکھیے صحابہ کا عمل، ایون صحابی کو بھی کوئی ایسا عمل کرتے دیکھتے جس کے بارے میں ان کو ڈاؤٹ ہوتا کہ اللہ کے نبی نے نہیں کیا، تو فوراً روک لیتے تھے۔ ہم ہوتے ہم کہتے ہیں نہیں چھوڑو نا، اچھا ہی ہیں، صحابی ہیں، پڑھ ہی لیے نا، کیا حرج ہے؟ آج دین میں بہت سارے اضافے ہم نے یہ سوچ کے کر لیے کیا حرج ہے، کیا فرق پڑتا ہے، لیکن انہوں نے روک لیا اور قرأت کے بارے میں سوال کیا کہ بھئی آپ نے یہ کیوں کی، میں نے تو یہ کبھی اللہ کے نبی کو نہیں کرتے دیکھا۔ تو انہوں نے جواب دیا، میں نے جہری قرأت یعنی اونچی آواز سے قرأت اس لیے کی تاکہ معلوم ہو جائے کہ یہ سنت ہے، یعنی اللہ کے نبی نے کبھی ایسا بھی کیا اور جائز ہے۔ اسے ابو داؤد، نسائی اور ترمذی نے روایت کیا، اور جو بھی کام انہوں نے کیا وہ انہوں نے اللہ کے نبی کو کرتے ہوئے دیکھا تھا۔ تو یہاں سے صحابہ کا معیار ہمیں پتہ چلتا ہے کہ دین میں اپنی مرضی سے وہ کام نہیں کرتے تھے، جہاں اللہ کے نبی نے کوئی کام کیا ہوتا وہ کرتے، اور جو نہ کیا ہوتا اس کو روکتے تھے۔ اسی طرح دوسری روایت ابو امامہ بن سہل سے، نبی صلی اللہ علیہ وسلم کے ایک صحابی سے روایت کرتے ہیں کہ نماز جنازہ میں امام کا پہلی تکبیر کے بعد خاموشی سے سورت فاتحہ پڑھنا، پھر دوسری تکبیر کے بعد نبی صلی اللہ علیہ وسلم پر درود شریف بھیجنا، پھر تیسری تکبیر کے بعد خلوص دل سے میت کے لیے دعا کرنا اور اونچی آواز سے قرأت نہ کرنا، اور چوتھی تکبیر کے بعد سلام پھیرنا سنت ہے۔ اسے شافعی رحمہ اللہ نے روایت کیا۔ تو اب آپ کو یہ بات واضح ہو گئی کہ پہلی اللہ اکبر کے بعد سورۃ فاتحہ، موقع مل جائے تو اس کے بعد کوئی سورت بھی ملا سکتے ہیں، پھر دوسری تکبیر کے بعد درود شریف، کون سا پڑھیں گے؟ نماز والا پڑھیں گے۔ تیسری کے بعد دعا، وہ کون سی دعائیں؟ وہ بھی انشاءاللہ میں آپ کے ساتھ دہراؤں گی، میت کی بخشش کی دعاؤں میں یہ آتی ہیں۔ اور چوتھی اور آخری رکعت کے بعد سلام پھیرنا ہوگا، ٹھیک ہے؟ اب درود شریف کے بعد تیسری تکبیر میں کون سی دعائیں پڑھی جا سکتی ہیں؟ چند دعائیں میں بولتی ہوں، آپ میرے ساتھ دہرا لیں، اور اس نیت کے ساتھ بھی کہ جتنے لوگ فوت ہو چکے ہیں ان کو اللہ یہ دعائیں لگائے۔ کوئی خاص کسی کا آپ سوچ کے بھی مانگنا چاہیں تو مانگ سکتے ہیں، لیکن دعا بہت خوبصورت ہے۔ اللہم اغفر لحینا ومیتنا وشاہدنا وغائبنا وصغیرنا وکبیرنا وذکرنا وانسانا اللهم من احییته منا فاحیه علی الاسلام ومن توفیته منا فتوفه علی الایمان اللهم لا تحرمنا اجره ولا تدلنا بعده۔ روایت ہے ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے کہ نبی صلی اللہ علیہ وسلم نماز جنازہ میں یہ دعا پڑھا کرتے تھے۔ اب اس کا ترجمہ سنیے اور دل میں آمین بھی کہیے، کیونکہ یہ دعا ہے کیا؟ یا اللہ ہمارے زندوں اور مردوں کو، حاضر اور غائب کو، چھوٹوں اور بڑوں کو، مردوں اور عورتوں کو بخش دے۔ یا اللہ ہم میں سے جس کو تو زندہ رکھے اسے اسلام پر زندہ رکھ، اور جسے مارنا چاہے تو اسے ایمان پر موت دے۔ یا اللہ ہمیں مرنے والوں پر صبر کے ثواب سے محروم نہ رکھ، اور اس کے بعد ہمیں گمراہ نہ کر۔ یہ احمد، ابو داؤد، ترمذی اور ابن ماجہ کی روایت ہے۔ تو یہ دعا آپ کو دعاؤں کی بک میں مل جاتی ہے، چھوٹی چھوٹی بکس ہیں، کارڈز کی صورت میں مل جاتی ہے، اور یہ ہمارے پاس ہونی بھی چاہیے۔ عادت بنا لیں اپنے پاس، نمازوں کے بعد پڑھ لیں، کوئی اس کو طریقہ نہ رکھیں کہ اتنی دفعہ پڑھنی ہے، لیکن اسی بہانے فوت ہوئے ہوئے لوگوں کے لیے انسان دعا کرتا ہے۔ एक और दूसरी दुआ जो मेरा ख्याल है आप में से बहुत सारे लोगों को आती भी होगी, ये हज़रत औफ बिन मालिक से है कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने एक जनाजे की नमाज में जो दुआ पढ़ी वो मैंने याद कर ली। आपने वो दुआ यूं की, आप भी दोहरा लीजिए, अल्लाहुम्मा ग़फिर लहू वरहमहू वआफिही वाफू अनहू वअक्रिम नुज़ुलहू ववस्सि मुदखलहू वाग्सिलहू बिलमाई वस्सल्जी वलबर्दी वनक्किही मिनल खताया कमा नक्कैत सौबल अबयद मिनद दनस व अब्दिलहु दारन खैरम मिन दारिही व अहलन खैरम मिन अहलिही व जौजन खैरम मिन जौजिही व अदखिलहुल जन्नत व आयिसु मिन अजाबिल कब्री व मिन अजाबिन नार। क्या तर्जमा इसका? या अल्लाह इसे बख्श दे, इस पर रहम फरमा, इसे आराम दे और मुआफ़ फरमा, इसकी बाइज्जत मेहमानी कर, इसकी कब्र कुशादा फरमा दे, इसे पानी बर्फ और ओलों से धोकर इस तरह गुनाहों से पाक और साफ कर दे जिस तरह सफ़ेद कपड़ा मैल कुचैल से साफ किया जाता है, इसे इसके घर से बेहतर घर, इसके अहलो याल से बेहतर अहलो याल, इसके साथी से बेहतर साथी अता फरमा, इसे जन्नत में दाखिल फरमा और अजाब कब्र और आग के अजाब से महफूज रख। हज़रत औफ बिन मालिक कहते हैं कि ये दुआ सुनकर मैंने ख्वाहिश की, काश मेरी मैयत होती। मुस्लिम की रिवायत है, यानी अल्लाह के नबी की ज़ुबान से इतने प्यारे लफ्ज़, और आप देख रहे हैं कि एक एक लफ्ज़ मोतियों की तरह। अब आप बताएं कि अभी बात हो रही थी कि हम उस वक़्त बैठ के सूरत पढ़ें, आयतुल कुर्सी पढ़ें, क्या पढ़ें, ये दुआ पढ़ेंगे तो मैयत को ज़्यादा फ़ायदा होगा कि कुरान पढ़ने से होगा? कुरान तो आप अपने लिए पढ़ रहे हैं लेकिन मैयत को ख़ास तौर पर फ़ायदा इन दुआओं से होगा, ठीक है? तो इनको याद कर लीजिए, लिखी हुई भी हों, देख के भी पढ़ सकते हैं। फिर इसी तरह अल्लाह ताला सबके बच्चों को ज़िंदगी दे, लेकिन बाज़ दफ़ा बच्चे फौत हो जाते हैं तो उनका नमाज जनाजा कैसे होगा या उसमें क्या दुआ होगी? तो इस पे हज़रत हसन का अमल मिलता है कि उन्होंने एक नमाज जनाजा पढ़ी एक बच्चे की, जिसमें सूरह फातिहा के बाद आपने ये दुआ मांगी। आप भी मांग लीजिए, अल्लाहुम्मा जअलना फरतम वसलफन व अजरन। ए अल्लाह, इस बच्चे को हमारे लिए पेश रो, पेशवा और बायस अजर बना। ये बुखारी की रिवायत है। पेश रो और पेशवा से क्या मुराद है? कि इस बच्चे को अपने माँ बाप से पहले जन्नत में ले जाकर उनका इंतज़ार करने वाला बना। यानी हदीस में आता है कि एक सहाबी थे तो वो बड़े दुखी थे, दिलगीर थे, तो अल्लाह के नबी ने उनसे पूछा कि क्या हुआ? तो कहा अल्लाह के नबी, मेरा बच्चा फौत हो गया है। तो फरमाया, क्या तू नहीं पसंद करता कि कल तू जब जाए तो जन्नत के दरवाजे पे वो बच्चा खड़ा तेरा इंतजार कर रहा हो? तो इसलिए कभी किसी का एबॉर्शन हो जाए, मिसकैरेज हो जाए या बच्चा फौत हो जाए तो सब्र कीजिए और उम्मीद कीजिए कि वो बच्चा आपको वहाँ मिलेगा। और मासूम बच्चा चला गया, पता नहीं बड़े होके कितने गुनाह करता, माशरे का असर होता, आपके लिए कोई दुख का जरिया बन जाता, और आज बच्चा फौत हुआ है, कल हो सकता है अपनी शादी वाले दिन वो फौत हो जाता। हमेशा खैर रखिए जहन में। देखिए, ईमान जो बंदे को बहुत ऑप्टोमिस्टिक बना देता है, आप बहुत रोशन ख्याल होते हैं। कोई भी सदमा पहुंचे तो कहा करें शुक्र है, इससे बड़ा सदमा नहीं पहुंचा। हमारे सर में भी दर्द शुरू हो जाए ना तो हम उस पर भी शोर मचा देते हैं, सोचा करें सर में दर्द है, शुक्र है दिल में दर्द नहीं है, शुक्र है पेट का ऑपरेशन नहीं हो रहा, शुक्र है अल्लाह तेरा। तो जिसने खुश रहना है ना उसके पास खुश रहने के बहुत मौके हैं, और जिसको नहीं रहना वो खुशियों में भी खुश नहीं होता। फिर इसी तरह आप देखिए कि नमाज जनाजा पढ़ाने के लिए इमाम को मर्द मैयत के सर, यानी अगर फौत होने वाला शख्स मर्द है तो इमाम उसके सर के पास, और अगर औरत मैयत है तो उसके वसत में, यानी डेड बॉडी जहां होती है इमाम मर्द के सर के पास पीछे खड़ा होगा और औरत के मिडल में वस्त में खड़ा होगा। और नमाज जनाजा पढ़ाने के लिए इमाम का मर्द मैयत के वसत में और औरत मैयत के सीने के बराबर खड़ा होना सुन्नत से साबित नहीं है। ٹھیک ہے. اب یہ ساری باتوں کی دلیل حدیث سن لیں گے تو بات واضح ہوگی. حضرت ابو غالب رحمہ اللہ کہتے ہیں, میں نے حضرت انس بن مالک کو ایک مرد کی نماز جنازہ پڑھاتے دیکھا, وہ اس کے سر کے سامنے کھڑے ہوئے, اور اس کے بعد ایک اور دوسرا جنازہ لایا گیا جو ایک عورت کا تھا. لوگوں نے کہا ابو حمزہ اس کی نماز جنازہ پڑھاؤ, یہ ان کی کنیت تھی. حضرت انس بن مالک رضی اللہ عنہ میت کی چارپائی کے بالکل وسط میں یعنی مڈل پارٹ میں کھڑے ہو گئے. حضرت علاء بن زیاد نے حضرت انس سے پوچھا, ابو حمزہ کیا تو نے رسول اللہ کو مرد اور عورت کا جنازہ پڑھانے کے لیے اسی جگہ کھڑے ہوتے دیکھا ہے جہاں تم کھڑے تھے؟ یا پھر دیکھیے کہ صحابی کتنا خیال رکھتے تھے چھوٹی چھوٹی چیزوں میں کہ اللہ کے نبی کی سنت کی مخالفت نہ ہو. تو حضرت انس نے فرمایا کہ ہاں. پھر وہ ہماری طرف متوجہ ہوئے اور فرمایا, اسے اچھی طرح ذہن نشین کر لو. اس ابن ماجہ نے روایت کیا. اب آپ دیکھیے کہ اس میں ہمارے لیے کتنی بڑی بات ہے. چھوٹی سی بات, اس میں سائیڈ ایشو اپنے لیے دیکھتے ہیں. ہم عموماً ایسی باتوں پہ کہتے ہیں کیا حرج ہے. اگر صحابہ بھی اسی طرح اللہ کے نبی کی باتوں پہ فٹ بائی فٹ سٹیپ بائی سٹیپ عمل نہ کرتے اور کیا حرج ہے, کیا حرج کہہ کے اپنی مرضی کے کام کرتے, بڑا فرق کیا پڑتا ہے؟ ہم سوچیں کیا فرق پڑتا ہے, میت کے سر پہ کھڑے ہو جاؤ, پاؤں میں کھڑے ہو جاؤ, اس کے مڈل میں, فرق تو کوئی نہیں پڑتا. لیکن ایک بہت بڑا فرق پڑتا ہے کہ سنت کے خلاف ہے. تو صحابہ کا جو گروہ تھا نا, وہ دین کے محافظ تھے. 19 سے 20 نہیں کرتے. میں آپ کو اس کو اس طرح سمجھانا چاہوں گی جیسے کچھ بڑی کمپنیز ہوتی ہیں نا, اور کچھ بیچاری بیچ کے چھوٹے مطلب مڈل کلاس کمپنیز ہوتی ہیں. فرق اس بات کا کہ بڑی کمپنیز کوالٹی کانشیس ہوتی ہیں. آپ نے اگر آج ان کی کوئی چیز لی ہے تو 2 سال بعد بھی لیں گے تو ویسی ہوگی. ٹیسٹ کانشیس ہے. اگر کھانا ہے تو آپ دیکھیں ایک چین کا کھانا جب کھائیں گے ایک جیسا ہوگا. دوسری طرف کیا ہوتا ہے, نئی نئی چیز آتی ہے تو بڑی اچھی بہت زیادہ کوانٹیٹی میں دیں گے, آہستہ آہستہ کم کر دیں گے. تو ہمارا دین کوالٹی کانشیس ہے. صحابہ کرام کوالٹی کانشیس ایسے تھے کہ اللہ کے نبی کے قدموں پہ قدم رکھتے تھے, آپ کے کاموں کو کرتے تھے. آج بھی ہم بچیں گے ہی تبھی. آج اپنی زندگی کو اگر ہم دیکھیں اور اللہ کے نبی کے طریقوں کو دیکھیں تو ہمیں خود پتہ چل جائے گا کہ ہم اللہ کے نبی کے صحابہ جیسے ہیں یا اپنی مرضی کے کام کرنے والے ہیں. پھر اسی طرح آپ دیکھیے کہ نماز جنازہ کی تمام تکبیروں میں ہاتھ اٹھانے چاہیے. کیسے؟ رفع الیدین, جیسے رکوع سے اٹھتے ہوئے کرتے ہیں نا اللہ اکبر, تو امام بھی کریں گے, ہم پیچھے لوگ کریں گے. حضرت عبداللہ بن عمر رضی اللہ عنہ نماز جنازہ کی تمام تکبیروں میں ہاتھ اٹھایا کرتے تھے. اسے بخاری نے جز رفع الیدین میں روایت کیا, یہ ان کی کتاب کا نام ہے. تو گویا کہ ہاتھ اٹھانے چاہیے. نماز میں دونوں ہاتھ سینے پر باندھنے مسنون ہیں. یعنی عام وقت میں کہاں ہاتھ رکھیں گے, سینے پہ رکھیں گے. اس کے بارے میں روایت ہے طاؤس سے, فرماتے ہیں کہ رسول اللہ نماز میں دایاں ہاتھ بائیں ہاتھ پر یعنی رائٹ لیفٹ پر سینے کے مقام پر باندھتے. دیکھیے آپ سب کو بھی پتہ ہی ہوگا کہ جب نماز میں ہم ہاتھ باندھتے ہیں تو کیسے باندھتے ہیں, کچھ تو یوں ہاتھ یا کچھ یوں کرتے ہیں. یہ جو کلائی ہوتی ہے نا جس کو آپ جہاں ریسٹ گھڑی باندھتے ہیں, اس کا جوڑ اس کے اوپر لائک دس, اور آپ ایسے کھڑے ہو کے کر کے دیکھیں بالکل سینے پہ ہاتھ آتے ہیں. یہ کیسا سوائے, یعنی آپ کے جوڑ پہ جوڑ اور اس طرح سے, ٹھیک ہے. تو اس طرح سے نماز جنازہ میں بھی ایسے ہی ہاتھ باندھنے ہوتے ہیں. نماز جنازہ میں صرف ایک سلام کہہ کر نماز ختم کرنا بھی جائز ہے. یہ بھی ایک بڑا لوگوں کے لیے کوشچن مارک ہوتا ہے کہ حرم میں جب آپ جا کے نماز پڑھتے ہیں تو بس وہ ایک سلام پھیرتے ہیں. تو اکثر عورتیں کہتی ہیں ہاں امام صاحب نے ایک کی ہے, دوسری کہتی میں نے دوسری خود ہی پھیر لی تھی. ٹھیک ہے, ہم لوگ اپنی مرضی سے کافی کام کر لیتے ہیں کہ چلو مدد کر دیتے ہیں پڑھانے والوں کی بھی. تو اس بارے میں یاد رکھیے کہ دونوں طرح سے جائز ہے, ایک سے بھی کر سکتے ہیں دو بھی. روایت ہے حضرت ابو ہریرہ سے, نبی صلی اللہ علیہ وسلم نے نماز جنازہ پڑھائی, اس میں 4 تکبیریں کہیں اور صرف ایک سلام کیا. یہ دارالقطنی, حاکم اور بیہقی کی روایت ہے اور حسن درجے کی روایت ہے. تو دونوں طرح سے ٹھیک ہے. لوگوں کی تعداد کے مطابق کم یا زیادہ صفیں بنائی جا سکتی ہیں. نماز جنازہ کے لیے صفوں کی تعداد کا تعین سنت سے ثابت نہیں. بعض لوگ وہ روایت سنتے ہیں نا کہ جس کی اتنی صفیں ہوگی اس کی بخشش ہے, تو بعض دفعہ 2-2 3 3 لوگوں کی صف بنا دیتے ہیں. تو اس کے بارے میں سن لیجئے. حضرت جابر بن عبداللہ کہتے ہیں کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا, آج حبشہ کے ایک نیک بخت آدمی کا انتقال ہو گیا جو نجاشی تھے, آؤ اس کی غائبانہ نماز جنازہ پڑھیں. حضرت جابر بن عبداللہ کہتے ہیں کہ ہم نے صفیں بنائیں اور اللہ کے نبی نے نماز جنازہ پڑھائی, نماز میں ہماری کئی صفیں تھیں. اسے بخاری نے روایت کیا. اتنی کھلی جگہ پہ پڑھتے ہیں نا, تو جتنی کو صف میں آواز آ سکے امام کی. اب اس دور میں مائک تو نہیں تھے کہ پوری چوڑی ایک ہی صف بنائیں, تو پاسبل ہے جتنی بھی ہوں, زیادہ ہیں تو زیادہ بن جائیں گی, کم ہے تو کم. اور اللہ کے نبی نے اس پہ کچھ بھی نہیں کہا. یہ بخاری کی روایت ہے. हाँ, एक बड़ी खूबसूरत रिवायत है, वो क्या कि जिस मवाहिद, मवाहिद कौन होता है? अल्लाह को एक कहने वाला, यानी वाकई ला इलाहा इल्लल्लाह, शिर्क से पाक शख्स और मुत्तकी शख्स की नमाज जनाजा में 40 मवाहिद और नेक आदमी शरीक करें, अल्लाह ताला उसकी मगफरत कर देते हैं। हदीस इब्ने अब्बास रदी अल्लाह अन्हु की रिवायत, नबी सल्लम ने फरमाया, कहते मैंने उनको फरमाते हुए सुना कि जब कोई मुसलमान मर्द फौत होता है और उसकी नमाज जनाजा में ऐसे 40 आदमी शरीक हो जाते हैं जिन्होंने अल्लाह के साथ शिर्क नहीं किया, तो अल्लाह इस मैयत के हक में इन 40 आदमियों की सिफारिश यानी दुआए मगफरत कबूल फरमाता है। इसे मुस्लिम ने रिवायत किया। यहाँ एक छोटी सी बात कहूँगी, अब देखिए कि अमूमन लोगों की नमाज जनाजा में कौन लोग शामिल होते हैं, उनके ज़िंदगी में मिलने वाले लोग। अब जब कोई नेक शख्स मरता है तो उम्मीद क्या की जाएगी कि उसके दोस्त साथी भी नेक होंगे, वो मस्जिद का नमाजी था तो मस्जिद के नमाजी, वो बिजनेसमैन था तो बिजनेसमैन। इसी तरह कभी अखबारों में बचपन की सुनी पढ़ी खबरें मेरे जहन में आ जाती हैं, कोई अदाकार गुलूकार मरा तो कहते हैं कि उनके नमाज जनाजा में फिल्म इंडस्ट्री की बड़ी बड़ी शख्सियात ने नमाज पढ़ी, किसी आलिम की नमाज जनाजा का जिक्र हो तो कहते हैं कि फ़लाँ आलिम फौत हुए और शहर के माया नाज उलमाए कराम ने शिरकत की। तो मैं और आप क्या चाहते हैं, हमारी नमाज जनाजा कौन पढ़े? फासिक और फाजिर लोग हो सकता है, जिनको वजू भी ठीक करना ना आता हो, जिनको नमाज भी ना पढ़नी आती हो, या हम चाहते हैं कि हमारी नमाज जनाजा में नेक लोग हों? जाहरी बात हम नेक चाहते हैं, तो फिर ज़िंदगी में नेक लोगों का साथ लें, और ये इतनी बड़ी ब्लेसिंग है, अल्लाह कभी अपने नेक बंदों को ज़ाया नहीं करता। पीछे भी मैंने आपको सुनाया था गालिबन किसी को कि इधर सुनाया कि नहीं, कि हज़रत अबू ज़र गफ़ारी बड़े तकवा वाले शख्स थे, सहाबी थे, इतना ज़्यादा तकवा था कि वो सुबह खा लेने के बाद शाम के खाने को रखना भी खिलाफ शरा समझते थे। कहते थे ये तवक्कुल के मुनाफी है, क्योंकि अल्लाह के नबी ने कहा ना कि तेरी ज़िंदगी में सुबह हो जाए तो शाम का इंतज़ार ना कर, ये बात कहते थे। फिर जब इनको मदीना का गवर्नर बनाया गया अल्लाह के नबी की वफ़ात के बाद, बड़े सख्त फतवे देते थे, तो बिल आखिर लोग थोड़े से थ्रेट फील करते थे। किस्सा मुख्तसर कि अल्लाह के नबी ने अपनी ज़िंदगी में एक पेशन गोई की थी इनके बारे में, और वो क्या था कि अबू ज़र तू तनहा जिएगा और तनहा मरेगा। ये अपनी बीवी के साथ एक जंगल में चले गए, वहाँ झोंपड़ा डाल लिया, यानी ये वो उस दौर में कहते थे कि तुम लोगों के बीच में रहना मुनाफ़त है, कि तुम लोग इतने दुनियादार हो गए हो, तो जंगल में चले गए। अब बीवी साथ थी, वहीं कोठरी थी, जो भी अपनी ज़िंदगी की कसर बसर होती थी। अक्सर वो सोचा करती थी कि खुदा न खास्ता अगर अबू ज़र को कुछ हो गया तो मैं कैसे इनका कफन दफन करूँगी और कौन करेगा। लेकिन देखिए कि अल्लाह अपने नेक बंदों को कभी ज़ाया नहीं करता। अबू ज़र बीमार थे, उनके ऊपर निज़ा की सख्तियाँ तारी हुई। अल्लाह के हुक्म से उस वक़्त कोई काफिला दूसरी तरफ से उस जंगल से गुजरा था सहाबा कराम का। जब बीवी ने देखा लोग हैं, उन्होंने रोका, कहने लगी इधर आए, इधर क्या है? देखा वो आखिरी घड़ियों में थे, उन्होंने दम तोड़ा, वो नेक लोग सहाबा के एक बड़े गिरोह ने उनका गुस्ल कफन दफन करके नमाज जनाजा पढ़ा दी। तो अल्लाह नेक लोगों को भेज देगा, असल बात यह कि आपके अंदर सच्चाई हो तो अल्लाह आपके लिए करेगा। इसी तरह जो रश्क आता है वो मुझे हरम के अंदर जिनकी नमाज जनाजा होती है, क्योंकि रिसेंटली ये एक्सपीरियंस हुआ है तो बार बार तवज्जो उधर जाती है। आप देख सकते हैं ना हरम में एक वक्त में कितने लोग होते हैं और पूरी पूरी गलियां भरी होती हैं, और स्पेशली जुमे की नमाज में तो घरों में से नीचे निकले होटल्स के तो रोड्स पे भी जगह नहीं होती, और वहाँ लोगों की नमाज जनाजा पढ़ी जाती है। कोई खूबी होगी तो अल्लाह उनको ले जाता है ना, तो हमेशा दुआ करें कि अल्लाह हमारे नमाज जनाजा नेक लोग पढ़ें, और ये बहुत बड़ी ऑनर होती है कि कोई नेक शख्स उसकी नमाज जनाजा पढ़े। फिर इसी तरह मस्जिद में भी नमाज जनाजा पढ़ना जायज़ है, और औरत मस्जिद में नमाज जनाजा अदा कर सकती है। हज़रत अबू सलमा बिन अब्दुलरहमान रिवायत करते हैं कि जब साद बिन वक्कास का इंतकाल हुआ तो हज़रत आयशा रज़ी अल्लाह अन्हा ने फरमाया, हज़रत साद का जनाजा मस्जिद में लाओ ताकि मैं भी नमाज जनाजा अदा कर सकूं। लोगों ने मस्जिद में नमाज जनाजा पढ़ना नापसंद किया तो हज़रत आयशा ने फरमाया, अल्लाह की कसम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने निबीदिया के दोनों बेटों यानी सोहेल और उसके भाई की नमाज जनाजा मस्जिद में पढ़ी थी। इसे मुस्लिम ने रिवायत किया। तो गोया के इब्नई बैदा यानी बैदा नाम के एक शख्स थे तो उनके दो बेटों की नमाज जनाजा, तो मतलब क्या है कि मस्जिदों में हो सकती है, पसंदीदा क्या है खुली जगह पे हो, और ख़ास तौर पर कब्रिस्तान में नमाज जनाजा नहीं हो सकती। ये भी एक बात नोट कीजिए कि कब्रिस्तान में नमाज़े जनाजा पढ़ना मना है। क्यों मना है भाई? शिर्क होने का डर है ना, कब्रों पे जाके पता ही नहीं चलता कि किसके लिए नमाज़ पढ़ी। और आप देखिए कि अगर अमली ज़िंदगी में लोग इस तरह के काम करें, कब्रों पे जाके नमाज़ें पढ़ें, तो क्या है? मस्जिद के ऊपर कब्र बनाना या कब्र पे मस्जिद बनाना इसीलिए जायज़ नहीं है क्योंकि वहाँ शिर्क होने का ख़तरा है। और हम एक मुल्क ऐसा है, मुस्लिम मुल्क है, हम वहाँ गए, बड़ी बड़ी मस्जिदें हैं, खूबसूरत है, लेकिन आपको पता है हर बड़ी मस्जिद क्या छोटी मस्जिद के अंदर भी दरगाह है, कब्र है। मेरे हस्बैंड तो जाते ही नहीं थे, बस दफ़ा चूँकि हम गए इस तरह थे कि देखें, तो उन्होंने हमें कहा कि आपको ज़ियारत कराएंगे, जाएं। तो आप देख के खुशी तो हो रही थी कि मुसलमानों के पास इतनी मस्जिदें हैं, लेकिन जब वहाँ के जो गाइड थे बात करते थे और कहते यहाँ कब्र है, तो ये समझ नहीं आती। ऑलमोस्ट हर अच्छी और बड़ी मस्जिद के अंदर कब्र है, तो फिर वहाँ नमाज नहीं पढ़नी चाहिए। तो बहरहाल यह है कि कब्रिस्तान में जाके नमाज नहीं पढ़ी जाएगी। अनस बिन मालिक से रिवायत है कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने हमें कब्रिस्तान में नमाज जनाजा पढ़ने से मना फरमाया। ये तबरानी की रिवायत है। और इसी तरह से कब्रिस्तान से अलग तन्हा कब्र पर नमाज जनाजा पढ़ना जायज़ है। मैयत दफनाने के बाद नमाज जनाजा पढ़ना जायज़ है। इन दोनों को हम इकट्ठा एक हदीस से समझेंगे। हज़रत अब्दुल्ला बिन अब्बास फरमाते हैं कि रसूलुल्लाह का गुज़र एक ताज़ा कब्र से हुआ, यानी अभी रिसेंटली वो बनी थी। आपने इस पर नमाज जनाजा पढ़ी, सहाबाए कराम ने भी नबी सल्लल्लाहु अलैहि वसल्लम के पीछे सफ़े बांध कर नमाज पढ़ी। रसूलुल्लाह ने नमाज जनाजा में चार तकबीरें कहीं। इसे बुखारी और मुस्लिम ने रिवायत किया। तो लिहाजा ये कि अगर किसी की अलग कब्र है, कब्रिस्तान में नहीं लेकिन ऐसी कब्र है, तो ऑफ कोर्स उस वक़्त नमाज जनाजा जो पढ़ी जाएगी वो मैयत की बख्शिश की नीयत से होगी और नबी सल्लम का ये अमल मिलता है। तो अगर कभी ऐसी ज़रूरत पड़ जाए तो पढ़ी जा सकती है। फिर इसी तरह एक से ज़ायद मैयतों पर एक ही नमाज जनाजा पढ़नी जायज़ है, जैसे कि आजकल हरम में होता है नमाज जनाजा कई लोगों की इकट्ठी पढ़ी जाती है। मैयत में मर्द और औरतें दोनों हों तो मर्द की मैयत इमाम के करीब और औरत की मैयत क़िबले की तरफ होनी चाहिए। यानी इतनी छोटी छोटी बातों का ख्याल रखना होता है। इमाम मालिक से रिवायत है कि हज़रत उस्मान बिन अफ़ान, हज़रत अब्दुल्ला बिन उमर और हज़रत अबू हुरैरा रदी अल्लाहु अन्हो मर्दों और औरतों पर इकट्ठी नमाज जनाजा पढ़ते तो मर्दों को इमाम की तरफ और औरतों को क़िबले की तरफ रखते थे। ये इमाम मालिक की रिवायत है। इसी तरह शहीद की नमाज जनाजा मौखर की जा सकती है, पोस्टपोन, यानी अगर ना भी पढ़ें तो कोई हर्ज नहीं। पिछले चैप्टर में भी हमने इसको देखा था। हज़रत जाबिर बिन अब्दुल्ला से रिवायत है कि अल्लाह के नबी ने शुहदाए ओहद में से दो शहीदों को एक कफ़न दिया, यानी कफ़न कम थे तो दो लोगों को इकट्ठा कफ़न दिया, फिर पूछते इनमें से कुरान किसे ज़्यादा याद था। जब बताया जाता कि इसे, फिर पहले लहद में उसको उतारते, यानी ऑनर देते। आपने फरमाया क़्यामत के रोज़ मैं इनकी गवाही दूंगा। फिर हुक्म दिया कि शुहदा को खून आलूद कपड़ों में दफन कर दो, ना इन्हें गुसल दिया गया ना इन पर नमाज पढ़ी गई। ये बुखारी की रिवायत है। जिक्र इस पे पीछे हो चुका है कि शहीद के तो गुनाह अल्लाह वैसे ही माफ़ कर देता है, उसको इन दुआओं की तलब ही नहीं रहती। इसी तरह उकबा बिन आमिर से रिवायत है कि अल्लाह के नबी एक रोज़ ओहद की तरफ निकले तो शहदाए ओहद पर आम मैयत की तरह नमाज जनाजा पढ़ी। इसे बुखारी ने रिवायत किया। तो यहाँ फिर ये बात नोट कीजिए कि नमाज जनाजा एक दुआ है। आप बाद में भी पढ़ सकते हैं, दुआ तो आप कभी भी पढ़ सकते हैं, गुजरते हुए आते जाते तो पढ़ सकते हैं। अब एक सवाल है, बड़ा अहम है, यकीनन आप इसको सुनते हुए गौर करेंगे। कोई खुदकुशी करे तो उसके बारे में क्या होगा? मेरे से किसी ने सवाल किया कुछ अर्सा पहले, फ़ोन आया बड़े जल्दी में थी कोई कि भाई अगर कोई खुदकुशी करे तो क्या उसकी होगी। तो मैंने कहा मसला क्या है, तो बताया कि हमारी कम्युनिटी में किसी लड़के ने खुदकुशी कर ली है। तो हदीस सुन लीजिए। हज़रत जाबिर बिन सुमरा से रिवायत है कि एक आदमी ने तेज़ धार आले से खुदकुशी कर ली, इसे नबी सल्लम के पास लाया गया तो अल्लाह के नबी ने इसकी नमाज जनाजा नहीं पढ़ी। ये मुस्लिम, अहमद, निसाई और तिरमिजी और इब्ने माजा की रिवायत है। तो ख़ुदकुशी करने वाले की नमाज जनाजा नहीं पढ़ी जाएगी। क्यों? क्योंकि उसने अल्लाह की अमानत खुद ले ली। देखिए ये ज़िंदगी जो मेरे आपके अंदर रूह की सूरत में है ना, ये अल्लाह ने दी है, तो अल्लाह की चीज़ अल्लाह खुद ले तो ले ले। ख़ुदकुशी करने वाला ऐसे ही कि जैसे जल्दबाज है, वो खुद ही उस अमानत का बोझ सहारे बगैर उसको वापस करना चाहता है। और बहुत ज़्यादा वईद है, पिछले चैप्टर में हम सुन चुके हैं कि ख़ुदकुशी करने वाले को उसी काम के ज़रिए बार बार अज़ियत दी जाएगी जो काम उसने किया होगा। अब सवाल पैदा होता है कि अल्लाह के नबी की नमाज जनाजा कैसे पढ़ी गई थी? तो ये भी सुन लीजिए कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की नमाज जनाजा पहले मर्दों ने, फिर औरतों ने, फिर बच्चों ने बग़ैर इमाम के पढ़ी। نبی کی نماز جنازہ عام لوگوں کی طرح نہیں ہوتی، کیسے پڑھی تھی؟ حدیث سن لیتے ہیں۔ حضرت عبداللہ بن عباس فرماتے ہیں کہ لوگ رسول اللہ کی نماز جنازہ پڑھنے کے لیے باری باری حجرے میں داخل ہوتے، یعنی جہاں آپ کی ڈیڈ باڈی تھی۔ جب مرد نماز جنازہ سے فارغ ہو گئے تو خواتین نے حجرے میں داخل ہو کر نماز پڑھی، جب خواتین فارغ ہو گئیں تو بچوں نے حجرے میں داخل ہو کر نماز جنازہ پڑھی، اور اب کی نماز جنازہ کی امامت کسی نے نہیں کرائی۔ اسے ابن ماجہ نے روایت کیا۔ تو یہ ایک خاص فرق ہوتا ہے عام شخص کے اور نبی کی نماز جنازہ میں، کیونکہ نبی کی زندگی میں بھی تو کوئی اور امام نہیں بنتا تھا نا، اللہ یہ کہ اللہ کے نبی نے اپنی زندگی کے آخری دنوں میں ابو بکر کو امامت کے مسلح پہ کھڑا کر کے امت کو بتا دیا کہ میرے بعد جو خلیفہ ہوں گے امت مسلمہ کے جو بڑے ہوں گے وہ ابو بکر صدیق ہوں گے۔ ٹھیک ہے، پھر اسی طرح آپ دیکھیے کہ تین اوقات میں جن کے اندر سجدہ منع ہے اس میں نماز جنازہ پڑھنا بھی منع ہے۔ حدیث آگے آئے گی انشاءاللہ، ہم دیکھیں گے، یعنی بالکل وہی چڑھتے سورج اور ڈوبتے اور زوال کے وقت میں نماز جنازہ نہیں پڑھنی چاہیے۔ وجہ کیا ہے کہ اس وقت شیطان جو ہے نا سورج کے اور بیچ میں آ جاتا ہے، تو اگر سجدہ کیا جائے تو وہ نہ چاہتے ہوئے بھی شیطان کو سجدہ ہوتا ہے۔ پھر نماز جنازہ سے قبل اذان دینا یا اقامت کہنا سنت سے ثابت نہیں، یعنی بس ڈائریکٹ نماز ہوگی، باقی نمازوں کی طرح اس سے پہلے کوئی اذان یا اقامت نہیں ہے، وہ تو ہو چکی کب، بچہ جب دنیا میں آتا ہے۔ کہتے ہیں نا کہ زندگی کا وقفہ کتنا ہے، جتنا اذان سے اقامت تک کا۔ بچہ پیدا ہوتا ہے تو اس کے ایک کان میں اذان اور دوسرے میں اقامت دے دیتے ہیں، اور موت ہوئی تو نماز ہو گئی۔ یہ ہے 4 دن کی زندگی جس کے پیچھے ہم اتنا خوار ہوتے ہیں۔ آج ہم سب سوچیں، ہم اتنا ڈیلیکیٹ ٹاپک پڑھ رہے ہیں، لیکن کیا ہم اپنی زندگی کی حقیقت سے واقف ہیں؟ کیا حقیقت میں ہم نے اس کا حق ادا کر دیا؟ بڑی مختصر زندگی ہے، اس کا جتنا فائدہ لے سکتے ہیں لے لیجئے۔ آج ہم کچھ کر سکتے ہیں، کل ہمارے ہاتھ میں کچھ نہیں ہوگا۔ اللہ تعالی ہمیں مہلت سے فائدہ اٹھانے والا بنا دے۔ اسی طرح نماز جنازہ پڑھنے کے بعد صف میں بیٹھ کر اجتماعی دعا کرنا سنت سے ثابت نہیں ہے، یہ بھی کچھ لوگ کرتے ہیں اور ہمارے پاکستانی انڈین لوگ ہی کرتے ہیں، حالانکہ نماز جنازہ تو خود دعا ہے۔ یہ تو بالکل ایسے ہی مجھے لگ رہا ہے کہ جیسے ریسیور ہاتھ میں ہو تو جلدی جلدی ریسیور بند کر کے بعد میں فون نیچے رکھ کے تو آپ اس بندے سے تصور میں باتیں شروع کر دیں۔ نماز میں بندے کا رابطہ اللہ سے جڑا ہوتا ہے، نماز میں جتنی دعائیں مانگنی ہیں مانگے۔ یہی عمل ہم عام نمازوں میں بھی غلطی کرتے ہیں، ہمارے کلچر میں نماز تو فٹافٹ پڑھتے ہیں اور دعا اس کے بعد بڑی لمبی کرتے ہیں، تو نماز میں بھی بہترین حصہ دعاؤں کا جو ہے وہ تشہد کی دعائیں ہیں۔ جتنا لمبا کر لیں، جب فیل ہوتا ہے کہ اب بس ختم تو سلام پھیریں۔ نماز کے بعد ذکر ہوتا ہے، دعا نہیں ہوتی، اور عاد ہے نماز کے بعد کے ذکر نہیں ہے۔ پھر اسی طرح جس بچے کی پیدائش کے بعد اس کے رونے چلانے کی آواز آئے اس پر بھی نماز جنازہ پڑھنی چاہیے، یعنی بچہ معصوم ہوتا ہے، بعض وقت برتھ کے فوراً بعد بچے مر جاتے ہیں نا، تو پھر ان کی بھی نماز جنازہ پڑھی جائے گی۔ حضرت جابر سے روایت ہے کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا، بچہ پیدائش کے بعد جب تک روئے چلائے نہیں اس پر نہ تو نماز پڑھی جائے، نہ وہ کسی کا وارث بنتا ہے اور نہ کوئی اس کا وارث بنتا ہے۔ اسے ترمذی نے روایت کیا۔ مسئلے دیکھیے ذرا دین کے، کہ جب بچہ پیدا ہوا، اب اگر رویا تو اس کا تھا کہ وہ زندہ پیدا ہوا تھا، اب رویا تو زندہ تھا نا، تو اس کے بعد مر گیا تو اس کی نماز جنازہ ہے، کیونکہ مرنے پہ نماز جنازہ ہے۔ اور ایک بچہ پیدا ہوا رویا ہی نہیں تو وہ مردہ پیدا ہوا، تو نمبر ایک کہ وہ تو مردہ ہی تھا، اس کو تو وہ زندگی ملی ہی نہیں چاہے چند لمحے کی، اور پھر نہ تو وہ کسی کا وارث نہ کوئی اس کا وارث۔ اب جنہوں نے وراثت پڑھی ہے کلاسوں میں ان کو اچھی طرح سمجھ آ گئی ہوں گے وہ سارے مسئلے جو ہم نے ڈسکس کیے، کہ وراثت بانٹنے میں اس حد تک دیکھا جاتا ہے کون پہلے مرا، باپ بیٹا اگر اکٹھے مر جاتے ہیں اللہ نہ کرے کسی حادثے میں، تو دیکھا جائے گا کہ پہلے دم کس نے توڑے، جو پہلے مرا اس کی جائیداد میں سے دوسرے کو حصہ ملے گا، پھر دوسرا مرا تو اس کی جائیداد بٹے گی۔ کتنے باریک مسئلے ہیں، لیکن ہم اس کے اوپر غور و فکر ہی نہیں کرتے۔ تو یہ چند باتیں تھیں نماز جنازہ سے متعلق۔